بسم اللہ الرحمن الرحیم. اسماء الحسنہ میں آج ہم عزیز الرحیم، رب الرحیم اور بر الرحیم کے صفات کا مطالعہ کریں گے، یعنی صفت رحیم کے ساتھ مزید تین صفات کا. عزیز کے معنی زبردست کے ہیں، غالب کے ہیں. اس کا مطلب ہے کہ اللہ تعالیٰ تمام مخلوقات پر، تمام کائنات پر، ہر چیز پر پوری طرح غالب ہیں، زبردست ہیں، سب سے زیادہ طاقت والے ہیں. جس کو چاہیں ضائع کر دیں، جس کو چاہیں باقی رکھیں، جس کے بارے میں جو حکم چاہیں جاری کر دیں، کوئی اس کو روکنے والا نہیں ہے. کسی کی طاقت نہیں ہے کہ اللہ کا ہاتھ پکڑ کے روک سکے یا اللہ کے حکم کو تبدیل کر سکے یا اللہ کے قابو سے باہر نکل سکے. کسی کے اندر یہ طاقت نہیں ہے. عزیز ہونے کے معنی یہ ہے، یعنی ہر چیز خدا کی قوت کے اندر آتی ہے. رب کے معنی کے اوپر ہم بات کر چکے ہیں، یعنی خدا، آقا اور پروردگار. تیسری صفت جو ہے یہ آج وہ بر ہے. بر کے معنی اصل میں وفادار کے ہیں. وفادار کا مطلب ہے کہ اپنے وعدے، اپنے کیے ہوئے قانون کے مطابق پورے کرنے والا. خدا تعالیٰ کی صفت یہ حیرت انگیز ہے ہمارے لیے، کیونکہ خدا خدا ہوتا ہے، چاہے تو وفاداری کرے چاہے نہ کرے. لیکن اللہ تعالیٰ ایسے خدا ہیں کہ انہوں نے اپنے اوپر جو ذمہ داریاں لی ہیں خدا ہونے کے اعتبار سے، ان کو پورا کرتے رہتے ہیں. یہ بر کے معنی ہے. اگر کوئی وعدہ کر لیتے ہیں اس کو بھی پورا کرتے ہیں، اگر کوئی انعام دینے کا وعدہ کر لیتے ہیں اس کو بھی پورا کرتے ہیں. تو اس طرح سے جو خدا نے اپنے اوپر خدائی والی ذمہ داریاں ہیں ان کو پورا کرنے کا پورا اہتمام کرتے ہیں، اس کو بر کہنا مطلب ہے. مثال کے طور پر ہمیں اس نے بھوک پیاس رکھی ہے ہمارے اندر، تو اس دنیا کے اندر بھوک پیاس کا اتنا شاندار انتظام ہے کہ کوئی کمی نہیں چھوڑی. یہ تو اب ہم آ کر جب ہم نے نظام بنائے، انسانوں نے معیشت کا کنٹرول کرنا شروع کیا تو غریب امیر کا فاصلہ بڑھتا چلا گیا. ورنہ تو ہر چیز اللہ نے سب کے لیے مفت رکھی ہے، سبزیاں بھی اور دھوپ کی، سورج کی کرنیں بھی اور پانی بھی اور بارش بھی، ہر چیز ہر ایک کے لیے. تو یہ جو خدا کا بر ہونا ہے، اس کا مطلب ہے کہ اس نے جو چیزیں اپنے اوپر ذمہ لی ہیں وہ ان کو ہمیشہ ہمیشہ پورا کرتا رہے گا. وہ بھاگتا نہیں ہے، اپنی ذمہ داریوں سے گریز نہیں کرتا. یہ خدا کی صفت بر ہے. اب ان کو ہم آیات کی روشنی میں دیکھتے ہیں. اِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ، یہ سورہ شعراء کی آیت نمبر 9 ہے. تیرا رب جو ہے وہ عزیز اور رحیم ہے. اب یہ بہت دلچسپ مرکب ہے دو صفات کا، کہ عزیز اور رحیم. خدا کی کوئی عزیز ہونے کا عمل، یعنی زبردستی کرنے کا کوئی عمل ایسا نہیں ہے جو صفت رحمت سے تجاوز کر جائے، اس کو توڑنے والا ہو. اس نے، وہ فرعون کی طرح نہیں ہے کہ اپنی عزیز ہونے کا اظہار اس طرح سے کرے کہ حضرت موسیٰ کو بھی مارنے کی کوشش کر ڈالے. غریب جو مسکین لوگ تھے بنی اسرائیل کے، ان کے اوپر ظلم ڈھانا شروع کر دے. اللہ تعالیٰ ایسے عزیز نہیں ہے. ان کے عزیز ہونا ان کی رحمت کے زیر سایہ رہتا ہے، اور اس میں کبھی بھی ایسا نہیں ہوتا کہ اللہ تعالیٰ ایسا کوئی عمل کر دیں کہ جو اس کی رحمت کو توڑ دینے والا ہو. رحمت کے تینوں پہلو سامنے رہنے چاہیے، مغفرت اور عدل اور مہربانی جو اللہ تعالیٰ کی طرف سے ہوتی ہے. کوئی بھی عزیز ہونے کا عمل اس کی مہربانی کو، اس کی مغفرت کو، اس کے عدل کو توڑنے والا نہیں ہوتا، اور اس کی ذمہ داریوں کو خراب کرنے والا نہیں ہوتا. پوری طرح سے عزیز ہیں لیکن کبھی انحراف نہیں ہوتے. ان کا عزیز ہونا کبھی بھی غلط راستے پر نہیں چلتا. یہ عزیز ہونے کے معنی ہیں. تو عزیز اور رحیم مل کر یہ خوبصورت صفت بناتے ہیں کہ ایسا دل نواز زبردست انسان، اے ہستی، کہ کیا بات. دل نواز، مہربان لیکن زبردست ہستی، یہ عزیز و رحیم کے معنی ہے. اب عزیز و رحیم کو سورہ شعراء میں 65 سے لے کر 68 آئے تک اللہ تعالیٰ نے سمجھایا ہے. فرمایا کہ میں نے موسیٰ اور اس کے ساتھیوں کو بچا لیا اور باقیوں کو غرق کر دیا، یعنی فرعون کی جو فوج تھی اس کو غرق کر دیا. فرمایا کہ اس لیے ہوا کہ تیرا رب عزیز و رحیم ہے. فرعون کے فوجی اور فرعون کا ڈوبنا خدا کے عزیز ہونے سے ہوا. فرعون جیسا طاقتور حکمران اپنے آپ کو بچا نہیں سکا، غرق کر دیا گیا اس پانی میں جس میں سے حضرت موسیٰ نکل گئے، ان کے ساتھ ہی نکل گئے، لیکن فرعون غرق ہو گیا. حضرت موسیٰ اور اپنے ان کے ساتھیوں سے زیادہ طاقتور ہونے کے باوجود، تو خدا کے عزیز ہونے کا اس طرح سے عمل ہوا کہ فرعون اپنے آپ کو بچا نہیں سکا. لیکن ایسا نہیں ہوا کہ وہ اگر رحمت کا مستحق ہوتا تو غرق کر دیا جاتا. دوسری طرف حضرت موسیٰ اور ان کے ساتھی بچا لیا گیا, اللہ تعالیٰ نے کہا. یہ کس صفت سے ہوا؟ رحیم کی صفت سے. تو ایک ہی وقت میں ایک ہی صفت کام کر رہی ہے. عدل کے تقاضے سے حضرت موسیٰ اور ان کے ساتھیوں کو بچا لیا گیا, عدل کے تقاضے سے فرعون اور اس کے ساتھیوں کو غرق کر دیا گیا. تو صفت عزیز اور رحیم اس طرح سے عمل, ہم اس کو توڑ کر بھی دیکھ سکتے ہیں کہ رحیم کی صفت حضرت موسیٰ اور ان کے ساتھیوں پر عمل کر رہی تھی اور عزیز کی صفت فرعون اور اس کے ساتھیوں پہ عمل کر رہی تھی. لیکن خدا فرعون کے ساتھ ایسا عزیز نہیں ہوا کہ عدل کے خلاف اقدام ہوا ہو, اور حضرت موسیٰ کے ساتھیوں کے ساتھ ایسا رحیم نہیں ہوا کہ اس کی عزت پر حرف آتا ہو, اس کے عزیز ہونے پر حرف آتا ہو. تو اس طرح سے اللہ تعالیٰ نے اپنے بندوں کے ساتھ عزیز اور رحیم ہونے کا عمل کرتے ہیں. یہ سورہ روم کی آیت پانچویں, چوتھی اور پانچویں آیت ہے. اس میں یہ بشارت دی گئی کہ رومی جو ہیں وہ عنقریب فتح پائیں گے, تو اس دن مومنین خوش ہو جائیں گے اللہ کی مدد سے. اللہ جس کی چاہتا ہے مدد کرتا ہے. اب یہ تاریخ سے ہمیں معلوم ہے کہ جب یہ روم کو شکست ہوئی تھی ایرانیوں کے مقابلے میں, تو اس وقت کے ایسے ہی لگ رہا تھا کہ اب یہ کبھی نہیں اٹھ سکیں گے, بالکل تباہ و برباد کر دیا تھا ایرانیوں نے. لیکن اللہ تعالیٰ نے اس سیزر کی مدد کی اور 9-10 سال کے اندر اندر وہ دوبارہ غالب آ گئے. تو فرمایا کہ اس دن مومن خوش ہوں گے اللہ کی مدد سے, اللہ جس کی چاہتا ہے مدد کرتا ہے. تو مطلب کیا ہوا کہ ایران جیسی اس وقت کی سپر طاقت اور بالکل برباد ہو گیا ہوا روم, ان میں سے جس کی مدد کر دی اس کو اٹھا دیا. تو ایران جیسی سپر طاقت روک نہیں سکی اس سیزر کو, کیونکہ پیچھے اللہ کی مدد تھی. اور سیزر جیسا کمزور انسان جو بالکل جس کی بادشاہت ہر طرح سے چھن چکی تھی, ہر طرف سے چھوٹا سا ایک قصبہ سا رہ گیا تھا, اس میں سے وہ اٹھا اور اللہ کی مدد سے وہ غالب آ گیا. تو اس طرح سے عزیز اور رحیم ہونا جو ہے وہ خدا کا ظہور میں آتا ہے کہ اللہ تعالیٰ جس پر شفقت کرتے ہیں, کرنا چاہتے ہیں. اب سیزر کے اندر وہ جذبات پیدا ہو گئے کہ میں نے اپنی قوم کو اٹھانا ہے, تو اب وہ عدل کے یا قوموں کے لیے جو اللہ تعالیٰ نے قانون بنا رکھا ہے اس کے تقاضے کے مطابق رحمت کا مستحق تھا. ایرانی ہو سکتا ہے کہ اس وقت غرور میں آ گئے ہوں کہ ہم نے روم کو شکست دے دی, ظاہر ہے کہ روم بھی اس وقت سپر طاقت ہی تھا, تو وہ بڑے خوش تھے. لیکن خدا نے پاسا پلٹ دیا. اس کو بھی اللہ تعالیٰ نے عزیز اور رحیم سے بیان کیا ہے کہ ایک طرف ایران ہار رہا ہے, ایک طرف روم جیت رہا ہے. اور جب یہ آیتیں اتری تھیں اس وقت ایران جیتا ہوا تھا اور روم ہارا ہوا تھا. دونوں کو اللہ تعالیٰ نے اکٹھا کر کے کہا کہ وہ عزیز الرحیم ہے جس کی چاہتا ہے مدد کر دیتا ہے. چاہتا ہے, میں پہلے عرض کر چکا ہوں کسی نشست میں, کہ میں یشا کا مطلب ہوتا ہے کہ جو اللہ کے قاعدے قانون کے مطابق, عدل و انصاف کے مطابق, بنائے ہوئے ضابطوں کے مطابق. اس کے بعد سورہ سجدہ کی آیت نمبر 6 دیکھیے. یدبر الامر من السماء الى الارض ثم يعرج الیہ فی یوم کان مقدارہ الف سنہ مما تعدون ذلک عالم الغیب والشہادہ العزیز الرحیم. آس زمین میں اور آسمان میں جو کچھ آ جا رہا ہے اس کو اللہ تعالیٰ کے حکم سے ایسا ہو رہا ہے. وہی سارے معاملات کی تدبیر کرتا ہے, وہ غیب اور شہادت دونوں کو جانتا ہے. یعنی جو چیزیں ہم سے چھپی ہوئی ہیں اس کو بھی اللہ تعالیٰ جانتے ہیں, اور جو ہم پر ظاہر ہیں اس کو بھی اللہ تعالیٰ جانتے ہیں. اس قوتیں, اس ساری صلاحیتوں والی ذات کو عزیز اور رحیم کہا گیا ہے کہ اس کے دروازے پر ہی جانا چاہیے, اسی کی عزت سے عزت حاصل ہوگی, اسی کی رحمت سے نجات حاصل ہوگی, اسی کی رحمت سے دنیا میں نعمتیں ملیں گی اور آخرت میں بھی نعمتیں ملیں گی. تو اس ذات کو عزیز اور رحیم کہا گیا. اس سے غالب کون ہو سکتا ہے جو زمین و آسمان کے فیصلے کر رہا ہو؟ اس سے بڑا کون ہو سکتا ہے؟ اور اس نے یہ سارا کچھ جو عالم نظام بنایا ہے یہ بڑی رحمت اور شفقت سے بنایا ہے. تو اس کی رحمت اور شفقت کو حاصل کرنے کے لیے کائنات پر نگاہ ڈالیے تو وہ بھی کس طرح سے نظر آتی ہے. اس کے بعد سورہ یاسین ہے کہ والقرآن الحکیم انک لمن المرسلین علی صراط مستقیم تنزیل العزیز الرحیم. یہ بہت دلچسپ بات ہے کہ قرآن مجید کو اللہ تعالیٰ نے عزیز الرحیم کی تنزیل قرار دیا ہے. رحمت کے حوالے سے ہم یہ پڑھ چکے ہیں, دوسری تیسری سیٹنگ میں ہم نے یہ بات کی تھی کہ رحمت سے ہی ہدایت کا عمل پھوٹتا ہے. کہ اللہ تعالیٰ نے ہمیں آزمائش میں ڈال دیا, امتحان میں ڈال دیا, تو بتانا پڑے گا کہ کون سی آزمائش ہے, کہاں ہونی ہے, کیسے ہونی ہے, जैसे हम स्कूल में पढ़ाते हैं तो किताबें होती हैं कि इस किताब में से इम्तिहान आना है, तो इसी तरह से हमारे इम्तिहान के लिए भी एक किताब नाजिल की गई है। ये खुदा की रहमत का तकाजा है। ये तो हो गया कुरान मजीद के नाजिल करने की हिकमत क्या है, पीछे किस सिफत का ज़हूर है। लेकिन ये कुरान मजीद सिर्फ रहीम ज़ात की तरफ से नाजिल नहीं हुआ बल्कि अज़ीज़ुर रहीम ज़ात की तरफ से नाजिल हुआ है कि वो तुम सब पर ताकतवर है, उसकी बात मानो नहीं तो मारे जाओगे। तो असल में कुरान का मकाम भी इससे वाज़े हो गया और कुरान की हिकमत भी वाज़े हो गई। तो कुरान के नज़ूल की वजह क्या हुई, खुदा की रहमत, और कुरान को मानना हमारे लिए क्यों लाजम हो गया, क्योंकि वो खुदा अज़ीज़ की तरफ से जो सब पे गालिब है, एक दिन पकड़ के ख़त्म कर देगा, सजा दे देगा, जजा दे देगा, उस दिन की उसकी इज़्ज़त से बचने के लिए कि वो अपने इज़्ज़त का इजहार इस तरह से करे कि फिरौन जैसी ताकतवर हस्ती को दोज़ख में डाल दे और हज़रत मूसा जैसे एक आम शहरी को जिसको बात सुनने को तैयार नहीं था फिरौन, उसको जन्नत का आला मकाम दे दे। वजह क्या है, वजह तकवा है। तो तकवे की वजह से अब तंजीलुल अज़ीज़ुर रहीम का मतलब यह है कि हमें खुदा खौफी के साथ खुदा की इस बात को मान लेना चाहिए। तो कुरान मजीद का नज़ूल भी अज़ीज़ुर रहीम ज़ात की तरफ से हुआ है, उसकी इज़्ज़त, उसका गलबा, उसकी कुव्वत, उसका इक्तदार कुरान मजीद की हैसियत को बढ़ा देता है, उसको मानना हमारे लिए लाजम कर देता है, हम उसकी इस हुक्म से बाहर नहीं निकल सकते। और रहीम के मानी यह हैं कि वो खुदा की सिफत रहमत का लाजमी ज़हूर है, जो इसको पालेगा वो रहमत का मुस्तहिक हो जाएगा, जो इसका इनकार कर देगा वो खुदा की अज़ीज़ सिफत अज़ीज़ का मुस्तहिक हो जाएगा, उसको फिर ज़बरदस्ती सजा दी जाएगी। उसके बाद सूरह दुखान की आयत है कि फरमाया कि इन्ना यौमल फ़स्ल मीकातुहुम अजमईन, फैसले का जो दिन है यानी क़यामत का दिन, उसमें सबको इकट्ठा किया जाएगा, सबके लिए टाइम मुकर्रर किया गया है इकट्ठा होने का। यौमा ला युगनी मौला अन मौलिन शैया, कोई दोस्त कोई रिश्तेदार किसी के काम नहीं आएगा, ना वो मदद कर सकेंगे। रहे वो लोग जिन पर अल्लाह की रहमत होगी तो वो अज़ीज़ और रहीम है। यहाँ एक और पहलू सामने आता है कि क़्यामत वाले दिन लोगों का जो मामला होगा वो ये कि वहाँ कोई किसी के काम नहीं आएगा, जत्थे के जत्थे इकट्ठे हो जाएँ, किसी की मदद नहीं कर सकेंगे, पूरी की पूरी कौम साथ आ जाए, किसी की मदद नहीं कर सकेगी, सिर्फ अल्लाह ही रह जाएगा। तो अब मिसाल के तौर पर सारे दोज़खी इकट्ठे हो जाएं और अल्लाह के ख़िलाफ़ क़यामत वाले दिन बगावत कर दें, कुछ नहीं कर सकेंगे। क्यों? क्योंकि वो अज़ीज़ है, कोई किसी के काम नहीं आ सकता। एक हुक्म जारी होगा, सब के सब दोज़ख में जा पड़ेंगे, कोई उसके लिए मुश्किल नहीं है। तो अज़ीज़ रिश्तेदारी तो क्या, सारी की सारी इंसानियत इकट्ठी हो जाए, नेक और बद सारे इकट्ठे हो जाएं, खुदा के मुकाबले में उनकी कोई हैसियत नहीं है। तो अज़ीज़ होने का ये पहलू इतना अजीब व गरीब यहाँ से वाज़े हो रहा है कि पूरी ताकत मिल जाए, तमाम फरिश्ते मिल जाएं, तमाम इंसान मिल जाएं, तमाम मखलूकात इकट्ठी होकर खुदा के ख़िलाफ़ खड़ी हो जाएं, कुछ नहीं कर सकेंगे। उस दिन कोई किसी के काम नहीं आ सकेगा, कोई मदद नहीं कर सकेगा, क्योंकि मामला खुदा के साथ है, खुदा अज़ीज़ के साथ है। लेकिन चूंकि जमा होना है, वहाँ पर जमा होना है अदल व इंसाफ के लिए, तो वहाँ रहमत भी होगी, उतनी ही सज़ा मिलेगी जितने का मुस्तहिक होगा। और जिसको मग़फ़रत का मुस्तहिक हो जाएगा उसको सज़ा नहीं मिलेगी, माफ़ कर दिया जाएगा। जिसको थोड़ी बहुत डांट डपट के बाद माफ़ करना है उसको थोड़ी बहुत डांट डपट के बाद माफ़ कर दिया जाएगा, लेकिन ऐसा नहीं होगा कि कोई उसको रोक सके। कोई जन्नती को जिसको अल्लाह ने जन्नत में डाल दिया निकाल के अपनी दुश्मनी की वजह से दोज़ख में नहीं डाल सकेगा। कोई दोज़ख में से अपने बाप बेटे बहन माँ बहन बेटी किसी को नहीं निकाल सकेगा, किसी की कोई ताकत तो उसने नहीं चलेगी। ये अज़ीज़ और रहीम का पहलू है कि उस दिन बड़े बड़े जबाबर बादशाह, बड़े बड़े ताकतवर पहलवान, बड़े बड़े जत्थेबाज, बड़े बड़े लश्करों के सिपासलार सब बेबस होंगे, किसी के बस में नहीं होगा कि खुदा के मुकाबले में खड़े हो सके। ये अज़ीज़ और रहीम क़यामत वाले दिन ज़ाहिर होगा। उसके बाद फरमाया कि अल्लाह क़यामत वाले दिन जन्नती जो हैं वो क्या कह रहे होंगे। अब बर और रहीम की सिफत यहाँ ज़र बहस है। अच्छा नहीं, एक आयत रह गई, सलामन कौल मिन रब रहीम, यहाँ रहीम के साथ रब की सिफत है। क़यामत वाले दिन जो जन्नती होंगे उनको अल्लाह ताला की तरफ से सलामती भेजी जाएगी, कहा जाएगा कि रब रहीम की तरफ से तुम्हारे लिए सलाम, इसका क्या मतलब है? इसका मतलब यह है कि क़यामत वाले दिन सबसे बड़ी हस्ती की तरफ से जन्नतियों को सलाम भेजा जाएगा और उसके लिए रब्बिन रहीम के अल्फाज बोले कि तुम्हारा वो खुदा, तुम्हारा वो मालिक, तुम्हारा वो आका, वो परवरदिगार जो मेहरबान था, मेहरबान है, उसकी मेहरबानी की वजह से तुम जन्नत में आ गए हो, तो उसकी शफ़क़त और रहमत का तकाजा यह है कि तुम पर आज भी सलामती भेजी जा रही है। तो सलाम उन कौलन मिन रब्बिन रहीम, तो खुदाए रब रहीम की तरफ से तुम्हारे लिए सलामती। तो ज़ाहिर है कि जब अल्लाह ने कह दिया सलामती है, तो अब इनको फना कैसे होगी? ये दायमी ज़िंदगी मिल गई उनको, लेकिन ये रब रहीम की तरफ से मिलेगी। तो इसमें आकाइयत, खुदा के खुदा होने और खुदा के मेहरबान होने, दोनों सिफतों का ज़हूर हो रहा है। तो रब रहीम का मतलब यह है कि अल्लाह ताला ऐसे आका हैं कि जिनसे कभी भी रहमत जुदा नहीं होती, वो गैर मेहरबान आका नहीं है। और मेहरबानी के वो तीनों पहलू सामने रखने चाहिए कि इसमें शफ़क़त है, मोहब्बत है, मग़फ़रत है और अदल भी है। अगली आयत में अरबर्र रहीम की सिफ़त आई, क्योंकि हमने तीन सिफ़ात देखनी थी, अज़ीज़ुर रहीम, रब रहीम और बर्र रहीम। तो जन्नत में जन्नती कहेंगे कि अल्लाह ताला ने हमें, शुक्र है कि एहसान किया है हमारे ऊपर और हमें इस जलती हुई आग के बहुत तपश वाले अजाब से बचा लिया है, और इससे पहले हम उसको पुकारते रहे हैं, दुनिया में हम उसको इबादत करते रहे, उसको पुकारते रहे हैं, और उसने जो हमसे वादे किए थे वो पूरे कर दिए। क्यों? क्योंकि वो बर और रहीम है। तो बर के मानी मैंने बताए थे कि वफादार के हैं, अपने वादे पूरे करने वाला, अपने कानून कायदे जो बनाए हुए हैं उसके मुताबिक मामलात करने वाला, अपनी जिम्मेदारियों को पूरी दयानतदारी से पूरा करने वाला, तो ये बर और रहीम है। तो अब जो जन्नत में जन्नती जाएंगे, तो वहाँ खुदा की सिफत बर की वजह से जाएंगे, क्योंकि उसने अपनी तमाम बातें पूरी करनी है, वफा करनी है, हर चीज़ को वादे वफा करने हैं, अपने कानून को पूरा करना है, अपने अदल को पूरा करना है, अपनी रहमत और शफ़क़त को पूरा करना है। तो इसलिए बर के साथ रहीम बोला गया है कि जो अदल, जो रहमत के तकाजे हैं उनको पूरा करने के लिए वो बर है, बावफा है, दयानतदार है। ये खुदा की तीन सिफात थी आज हमने रहीम के पहलू से समझी। इसके साथ इजाज़त चाहता हूँ। वा आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।